साहित्य कार्यक्रम शब्द सृजनामा तपाईलाई स्वागत छ। सूत्रधार राम विकास। शब्द सृजनालाई तपाईँ काठमाडौँमा रेडियो थाहा संचार 99.4 र थाहा संचार नेटवर्कको साझेदार रेडियो स्टेशनहरूबाट देशैभर सुन्न सक्नुहुन्छ। शब्द सृजना क्याजुअल इन्टरभ्यू, बुक रिभ्यू, डिस्कोर्स र गसिपको वरिपरि घुम्ने गर्छ। आजको अङ्कमा तीनवटा सृजनाहरू
उचाइको अन्तिम बिन्दु हेर्न दौडिरहेछन्। एक हुन् पर्वतारोही
र जीवत्वको बगलीमा कहिले नमेटिने तिम्रो त्यही फोटो छ।
भन मित्र, तिमीले ऐना नहेरेको कति भयो।
एलबी छेत्रीको पछिल्लो कथा संग्रह इन्द्रमायाको देशमा रिभ्यू।
तर नेपालमा हाल चलेका प्रयोगहरू भन्दा अगाडि उठ्न सक्नु भएको छैन। केही कथाहरूमा चाहिँ उहाँले फेरि एउटा सपना बुन्नु छ।
नाटककार विवश पोखरेलसँग गरिएको कुराकानी।
धेरै पुरस्कारहरू वास्तव विवादमा आउने गरेका छन्। यसरी अब मलाई तँ दे, तँलाई म दिन्छु भन्ने खालका पुरस्कार पनि छन्। यो साल तपाईँले मलाई दिनुभयो, अर्को साल म तपाईँलाई दिन्छु। यो प्रवृत्ति पनि नेपाल साहित्यमा बढेको छ।
र मनु मन्जिलसँग कङ्क्रिट पोएट्री र डेथ अफ अथर बारे गरिएको एक गसिप प्रस्तुत हुनेछन्।
अहिले आएर त्यो कङ्क्रिट पोएट्री उनीहरू जसलाई भनेका छन्, त्यो चित्रात्मक कविता चाहिँ चित्र नै मतलब कविताको हरफहरूलाई नै भाचकुच पारेर एउटा चित्र देखाउने त्यो कङ्क्रिट पोएट्रीको चलन मतलब पश्चिमबाट सुरु भएको हो। र
कार्यक्रमलाई सुरु गरौँ कवि दामोदर पुरासाइनी किशोरको कविताबाट।
कुर्नेहरू समयलाई पछि धकेलेर घोडाको लगाम खोल्ने तयारीमा छन्। समयलाई पछि धकेलेर घोडाको लगाम खोल्ने तयारीमा छन्। एउटा पाक्दै गरेको पिलो टन टनी टन्कँदैछ समयको खिल निकाल्नलाई। समयलाई पछि धकेलेर घोडाको लगाम खोल्ने तयारीमा छन्। एउटा पाक्दै गरेको पिलो टन टनी टन्कँदैछ समयको खिल निकाल्नलाई। अल्मल्याउन खोज्दैछन् समयलाई, चिलाउनै नपर्ने घाउ पनि चिलाइरहेछ बेफ्वाकमा। अल्मल्याउन खोज्दैछन् समयलाई, चिलाउनै नपर्ने घाउ पनि चिलाइरहेछ बेफ्वाकमा। बादलका डल्लाहरू ओहोर दोहोर गर्दैछन्, चारै कुना चाहारिरहेछ हुरी बतास। ओथारा बसिरहेको समयले झार्नै आँटेको अनुहारको रङ्ग हेर्न लालायित छ एउटा क्षितिज। बादलका डल्लाहरू ओहोर दोहोर गर्दैछन्, चारै कुना चाहारिरहेछ हुरी बतास। ओथारा बसिरहेको समयले झार्नै आँटेको अनुहारको रङ्ग हेर्न लालायित छ एउटा क्षितिज। उस्तै उस्तै रहेछन् आगत र आउने पिँढी, वार्ता गर्दैछन् दुई मान्छे। उस्तै उस्तै रहेछन् आगत र आउने पिँढी, वार्ता गर्दैछन् दुई मान्छे। अनिश्चयको खेतीमा राम्रैसँग कुटो कोदालो गर्दैछन् खेतबारीका खेतालाहरू। खरखजाना बोकेको जहाज आइपुगेको छ नजिकै, झिसमिसेको डिलमै आइपुगेको छ सूर्य। प्रेम कहानी लेखिसकिने स्थिति छ एउटी प्रेमिकाको। खरखजाना बोकेको जहाज आइपुगेको छ नजिकै, झिसमिसेको डिलमै आइपुगेको छ सूर्य। प्रेम कहानी लेखिसकिने स्थिति छ एउटी प्रेमिकाको। समाहित हुनै लागेको छ सङ्लो समुद्रमा साउने भेल, समयभन्दा छिटो दौडँदैछ मनको उज्यालो। उचाइको अन्तिम बिन्दु हेर्न दौडिरहेछन् एक हुल पर्वतारोही। वायुपङ्खी वेगलाई अनेकौँ बहानामा अल्मल्याइरहन्छ र आफू भने हिँडिरहेछ आफ्नै राजमार्गमा वेगवान समय। वायुपङ्खी वेगलाई अनेकौँ बहानामा अल्मल्याइरहन्छ र आफू भने हिँडिरहेछ आफ्नै राजमार्गमा वेगवान समय। समयलाई पछि धकेलेर घोडाको लगाम खोल्ने तयारीमा छन्। एउटा पाक्दै गरेको पिलो टनटनी टन्कँदैछ समयको खिल निकाल्नलाई।
उहाँ हुनुहुन्थ्यो कवि दामोदर पुरासाइनी किशोर काठमाडौँबाट। साहित्यिक वृत्तमा एलबी छेत्रीलाई चिनाइरहनु पर्दैन। अङ्ग्रेजी साहित्यको प्राध्यापक छेत्रीको लघुकथा संग्रह र कविता संग्रह प्रकाशित भइसकेका छन्। उनको पछिल्लो कृति इन्द्रमायाको देशमा कथा संग्रहमाथि मसान उपासकको टिप्पणी यस्तो छ।
एलबी छेत्री मूलत लघुकथाकार हुन्। उहाँको लघुकथा संग्रह त्रिशङ्कुको देशमा 2064 सालमा आइसकेको छ। पछिल्लो संग्रह भिडमा हराएको मान्छे 2071 सालमा कविता संग्रह पनि आइसकेको छ। र पछिल्लो समयमा हालसालै उहाँको इन्द्रमायाको देशमा कथा संग्रह बजारमा आएको छ। यो कथा संग्रह सरस्वती हेर्दा यस्तो लाग्छ, उहाँ लघुकथाकार भएको हिसाबले यसमा त्यो लघुकथा लेखनको स्टाइल धेरै आएको छ। यद्यपि कथामा पनि पूर्ण देखिन्छ, किन भन्दा लघुकथा अपूर्ण हुन्छ भने कथा पूर्ण हुनुपर्छ भन्ने मान्यतामा हेर्दा इन्द्रमायाको देशमा एउटा पूर्ण कथा संग्रह हो भन्ने लाग्छ। यसमा 22 कथाहरू छन्, जसमध्ये धेरै कथाहरू चाहिँ उहाँले आफ्ना जीवनमा भएका घटेका घटनाहरूमाथि लेखिएको देखिन्छ, र केही कथाहरूमा उहाँले नयाँ प्रयोग गर्न खोज्नु भएको छ। जसो राष्ट्र निर्माण भन्ने कथा चाहिँ अहिले समसामयिक देखिन्छ भने यो इन्द्रमायाको देशमा भन्ने कथा पनि अहिलेको यो विदेशी नै क्रममा रहेका चेलीबेटीहरूको विषयमा लेखिएको देखिन्छ। यसै गरी रेमिट्यान्सको कथाले समसामयिक युवा पिँढीलाई बोलेको छ। रेमिट्यान्सकै भरमा देश चलिरहेको छ, यही सन्दर्भलाई उहाँले कथामा उतार्नु भएको छ। यो दर्प दमन भन्ने कथा चाहिँ हिन्दीमा एउटा कविहरूलाई खिज्याउने वा गिज्याउने एउटा उखान छ। एउटा कवि सम्मेलन हुन्छ, त्यो कवि सम्मेलनमा सबै श्रोता आइपुग्छन्, कवि आइपुग्दैनन्। अनि त्यहाँ के हुन्छ भने एउटा माहौल आयोजकहरूलाई एकदम खुल्दिली हुन्छ, कवि कसलाई खोज्ने कसलाई खोज्ने। बाटोमा उनीहरू कवि खोज्न निस्किँदा एउटा दाढी पालेको, टोपी लगाएको, एउटा झोला बोकेको, मैलो मैलो ड्रेस लगाएको एउटा मान्छे भेटिन्छ। अनि उसलाई चाहिँ कथा कविता भन्नको लागि तपाईँ आइदिनु पर्यो भन्दा, म त कवि होइन, मलाई कविता लेख्न आउँदैन भन्दा, त्यहाँ आयोजकले उसलाई 500 दिन्छन् र कविता भन्नलाई बोलाउँछन्। भले उसले आएर के गर्छ भने, मेरो घरको अगाडि एउटा गल्ली छ, त्यसको गल्लीमा अर्को गल्ली छ भन्दै 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 जान्छ। सब श्रोताहरू बाहिरिँदै जान्छन्। आयोजकलाई चिन्ता पर्छ, ए कविज्यू कविता रोक्नुहोस् न भन्दाखेरि उसले के भन्छ, फेरि अर्को 500 दिनुहोस् न भनेर एउटा त्यो कविहरूलाई व्यङ्ग्य गर्ने एउटा हिन्दीमा उखान छ। त्यो सन्दर्भलाई यो दर्प दमन भन्ने कथाले उठाएको देखिन्छ। सन्दर्भ मिल्छ, यता भङ्गेराको कुरा छ, उता कविलाई गिजाउन त्यो मोडको कुरा, गल्लीको कुरा दिएको छ। भलै अरू कथाहरू ठिक छ, प्रयोगका हिसाबले एलबी सरले नयाँ प्रयोग गर्न खोज्नु भएको छ, तर नेपालमा हाल चलेका प्रयोगहरू भन्दा अगाडि उठ्न सक्नु भएको छैन। केही कथाहरूमा चाहिँ उहाँले फेरि एउटा सपना बुन्नु छ भन्ने कथा, यो प्रयोगको हिसाबले नयाँ प्रयोग गर्न खोज्नु भएको छ। हिन्दी लेखनमा आइसकेको छ, यो कथाकार मात्रै नबोलेर पात्रहरूको बारेमा पनि खोजी गर्ने कुरा छ। यहाँ सबै पात्रहरूको बारेमा खोजी गरिएको छ, र अन्तिममा एउटा निष्कर्ष लेखकले निकालेको छ। त्यसो हुँदाखेरि यो एउटा नयाँ प्रयोगको हिसाबले एउटा प्रयोग छ। उहाँ धेरै कथाहरू हेर्दा चाहिँ के लाग्छ भने, उहाँको आफ्नै पृष्ठभूमि, आफ्नै वरिपरि, आफ्नै रहन सहनमा लेखिएका कथाहरू देखिन्छ। जस्तो हतारमा भन्ने कथा छ, यो मान्छेको जीवनशैली र मनोचेतनाको यो बिम्ब चित्र देखिन्छ यसमा। मान्छे सधैँ हतारमा हुन्छ, सधैँ के गर्न दौडिन्छ भन्ने खालको यो देखिन्छ। भने यो अन्य भन्ने कथामा यो राजनीतिक विडम्बना, अहिलेको यो राजनीतिक विडम्बनालाई देखाउन खोजिएको छ। धेरै कथाहरू चाहिँ उहाँको आफ्नो जागिरी जीवन भोगाइमा आएका कुराहरू छन्। जस्तो बाबुजिनी, त्यो सेना सम्बन्धीको कथा छ। बाबुजिनी भन्ने त्यो एउटा इन्डियाकै आर्मीको पद हो, र उहाँको त्यो त्यस्तो छ, त्यो विषयमा छ। उहाँको धेरै कथाहरू चाहिँ आफ्नै जीवनमा भोगेका कुराहरूलाई उतार्नु भएको छ जस्तो मलाई लाग्छ। मैले सरस्वती कथा हेर्दा र एलबी शर्माको बारेमा बुझ्दा त्यस्तो देखिन्छ। यद्यपि यो कथा सङ्ग्रहले पछिल्लो चरण एउटा राम्रो बजार पाउँछ भन्ने मलाई लाग्छ। केही कथाहरूमा सफल प्रयोग गरेका छन् भने, केही कथाहरूमा चाहिँ प्रयोगका हिसाबले नयाँ प्रयोग गर्न खोजिएको छ। भलै अहिले बजारमा आएका नयाँ ट्रेन्डहरू भन्दा अगाडि जान नसक्नु एलबी सरको कमजोरी हो यो कथा सङ्ग्रहमा जस्तो लाग्छ। एउटा अर्को कथा, अर्को चाहिँ के लाग्छ भने, उहाँ लघु कथा लेखिरहेको मान्छे हुनाले यसमा पनि त्यसको धेरै प्रभाव छ मलाई त्यस्तो लाग्छ। र त्यो लघु कथाकै फर्मेटबाट केही कथाहरू माथि उठ्न नसकेको देखिन्छ। जस्तो सुरुकै कथा छ, राष्ट्र निर्माण, अब यसमा पनि त्यस्तै देखिन्छ। यो झन्डै झन्डै सूत्र कथाको हिसाबले अगाडि गएको छ र यो लघुकथाकै फर्मेटमा देखिन्छ। भलै कथा पूर्ण छ, त्यसै रेभिडियन्सको कथा यो पनि छोटो कथा छ। उहाँको कथा पढ्दा यस्तो लाग्छ बोरिङ कतै पनि लाग्दैन, छोटो छ, एउटै कथा एकै बसाइमा सकिने, त्यस्तो धेरै टाइम नलाग्ने, अनि के हुन्छ भन्दा भन्दै कथा सकिन्छ, यद्यपि कथा सकिँदा पूर्ण भएर सकिन्छ। त्यसो हुँदाखेरि मलाई लाग्छ त्यो एलबी सरको स्वभाव जस्तै कथाहरू रमाइला छन्, मिठा छन्, र आगामी दिनमा एलबी सरले योभन्दा राम्रो कथाहरू लेख्नुहुनेछ र अझ समय अझ परिमार्जित हुँदै जानेछ। जस्तो उहाँले प्रयोगका हिसाबले गर्न नसक्नुभएका यो कथा सङ्ग्रहमा गर्न नसक्नुभएका प्रयोगहरू अर्को कथा सङ्ग्रह आउँदा पक्कै परिमार्जित भएर आउनेछन् र त्यो प्रयोगका हिसाबले नयाँ फड्कोमा हाल्न एलबी सरलाई अब कसैले सक्दैन, किन भन्दा उहाँ इङ्ग्लिसको पनि राम्रो ज्ञाता हुनुहुन्छ र नेपाली साहित्य पनि राम्रो ज्ञाता हुनुहुन्छ र हिन्दी साहित्यमा पनि उहाँको पोख्तता उत्तिकै देखेको छु। त्यसो हुनाले उहाँलाई त्यो तीन भाषाकै ज्ञानले यो कथालाई परिमार्जन गर्न र नयाँ आगामी कथा सङ्ग्रह बजारमा ल्याउनको लागि उहाँलाई मद्दत पुग्छ भन्ने मेरो ठम्याइ छ।
यो पहिलो कमर्सियल ब्रेक पछि तपाईँलाई पुनः स्वागत छ शब्द सृजनामा, म छु राम विकास। ब्रेक अघि तपाईँले सुन्नुभयो एलबी छेत्रीको कथा संग्रह इन्द्रमायाको देशमा रिभ्यू। फेरि सुनाउँदैछु एउटा कविता, यो कविता हो कवि निमेश सापकोटाको।
तिमी त्यसरी गयो जसरी तुसारोले हिर्काउँछ पहाडका कमजोर मुटुहरू, तिमी त्यसरी गयो जसरी तुसारोले हिर्काउँछ पहाडका कमजोर मुटुहरू, हो म त्यही प्रत्येक हिर्काईहरूको चेतनाले एउटा भिन्न मानिस बाँचेको छु, र जीवत्वको बगलीमा कहिले नमेटिने तिम्रो त्यही फोटो छ, र जीवत्वको बगलीमा कहिले नमेटिने तिम्रो त्यही फोटो छ। तिमीले त्यसरी छाड्यौ, तिमीले त्यसरी छाड्यौ जसरी फुलफुट्न आँटेका मकैका दाना सतह बिर्सिएर उफ्रन्छन्, तिमीले त्यसरी छाड्यौ जसरी फुलफुट्न आँटेका मकैका दाना सतह बिर्सिएर उफ्रन्छन्, हो म त्यही प्रत्येक उफ्राईका शोकले यायावर स्थिरता बाँचेको छु, र यात्राका तरङ्गहरूमा बस तिम्रा अन्तिम स्पर्श मात्र भरिएका छन्, र यात्राका तरङ्गहरूमा बस तिम्रा अन्तिम स्पर्शहरू मात्र भरिएका छन्। तिमीले त्यसरी रुवायौ, तिमीले त्यसरी रुवायौ जसरी कोपिला चुडिएका फुलहरू मङ्गलधुन रुन्छन्, तिमीले त्यसरी रुवायौ जसरी कोपिला चुडिएका फुलहरू मङ्गलधुन रुन्छन्, हो म त्यही प्रत्येक रुवाईका आँसुले जिन्दगी पखालिरहेछु, र यो रित्त मस्तिष्कमा तिम्रो अन्तिम चिनो हाँसो मात्र एथलेटिक्स खेल्छ, र यो रित्त मस्तिष्कमा तिम्रो अन्तिम चिनो हाँसो मात्र एथलेटिक्स खेल्छ। तिमी त्यसरी गयो जसरी तुसारोले हिर्काउँछ पहाडका कमजोर मुटुहरू, तिमीले त्यसरी छाड्यौ फुलफुट्न आँटेका मकैका दाना सतह बिर्सिएर उफ्रन्छन्, तिमीले त्यसरी रुवायौ जसरी कोपिला चुडिएका फुलहरू मङ्गलधुन रुन्छन्।
उहाँ हुनुहुन्थ्यो कवि निमेश सापकोटा हेटौँडाबाट। नेपाली साहित्यमा विराटनगरको नाम अग्र स्थानमा रहन्छ। इतिहासदेखि वर्तमानसम्ममा पनि विराटनगरले धुरन्धर साहित्य कर्मीहरूलाई जन्माउन छोडेको छैन र आशा गरौं यो कर्म छुट्ने पनि छैन। यी र यस्तै सन्दर्भमा विराटनगरका नाटककार, कवि तथा कथाकार विवश पोखरेलसँग गरिएको कुराकानी अबको क्रममा।
नाटक चाहिँ अरू विधा भन्दा फरक कसरी पाउनुहुन्छ तपाईँ?
नाटकका विषयहरू त हामीले जुन समाजबाट लिएकै विषयहरू हुन्, जुन हाम्रा भोगाईका प्रतिबिम्बहरू नाटकमा हुन्छ। नाटक पनि अलिक सरल नै हुनु पर्यो, सबैले बुझ्ने खालको हुनु पर्यो, र यसलाई चाहिँ सिधै अब सिनेमा जस्तो यो होइन, रङ्गमञ्चमा चाहिँ होइन प्रत्यक्ष कलाकारले अभिनय गर्ने चाहिँ यो विधा पर्यो। त्यसैले नाटकमा चाहिँ दर्शकहरूलाई चाहिँ अलिकति प्रभाव पार्न सक्ने विषय, अलिक दर्शकहरूले रुचाउने विषय, सरल किसिमले नाटक लेखिनुपर्छ र त्यस्तै नाटकहरू नै अहिले पनि दर्शकहरूले रुचाइरहेका छन्। जस्तो अनि देउराली रुन्छ, कोही किन बर्बाद होस्, पल्लो घरको झ्याल आदि नाटकहरूले पनि होइन राम्रो प्रभाव पार्ने चाहिँ त्यो सरलता, राम्रो सामाजिक परिवेशमा लेखिएको नाटकहरू नै भएर होला।
यो उपन्यास लेखन र नाटक लेखनमा अलिकति फरक छुट्याइदिनुहोस् न।
उपन्यासको चाहिँ अलिक बृहत्तै हुन्छ, उपन्यासको विषय चाहिँ एकदमै चाहिँ लामो नै हुन्छ। अब नाटक चाहिँ त्यति उपन्यास जस्तो चाहिँ लम्बाएर लेखिँदैन, अलिक समयलाई पनि दृष्टिगत गरेर लेख्नुपर्छ, डेढ दुई घन्टा बढीमा होइन। यसमा चाहिँ के छ भने विषय त उही नै हो, लेखन शिल्पशैली र प्रस्तुतिको हिसाबले मात्रै फरक हो उपन्यास र नाटक।
सबै लेखिएका नाटकहरू मञ्चन हुन सम्भव हुँदैन, तर तपाईँका सबै नाटकहरू मञ्चन भएको छ।
नाटक लेख्दा चाहिँ कतिपय नाटकहरू चाहिँ मञ्चको हिसाबले पात्रको हिसाबले पनि लेखिएको हुन्छ ताकि यो नाटक यसरी प्रस्तुत गर्न सकियोस्। जसको नाटक मञ्चन भइसकेको छ भइरहेको छ त्यसले चाहिँ मञ्चलाई हेरेर नाटक लेख्छ। अब कतिपय चाहिँ पढ्ने खालका नाटक मात्र हुन्छन् जसलाई वास्तवमा मञ्चमा चाहिँ प्रस्तुत गर्न सकिँदैन किनभने त्यसको चाहिँ वेशभूषाका कुराहरू सिन दृश्यहरूका कुराहरू आदि आउँछन्। त्यसले गर्दाखेरि मञ्चमा देखाइने नाटक र पढ्ने नाटक पनि फरक हुन्छन्। त्यस्तो नाटकहरू हाम्रो नेपाली साहित्यमा लेखिएको छ तर म चाहिँ मञ्चलाई हिसाब गरेर दर्शकहरूले चाहिँ पात्र पनि बढी पात्र राखियो भने त्यो पनि अलिकति देखाउनलाई चाहिँ असम्भव नै हुन्छ। जस्तो यहाँदेखि काठमाडौँ लिएर जानु पर्यो तपाईँको हेटौँडा पोखरा लिएर जानु पर्यो भने त 40-50 जानको टिम लिएर जान गाह्रो हुन्छ। त्यो चाहिँ भएकोले पनि रङ्गमञ्चलाई विचार गरेर नाटककार लेख्नुपर्छ।
नाटकको आत्मा त मञ्चन होइन,
मञ्चन हो वास्तवमा।
त्यसो भए पाठ्य नाटक किन लेख्ने?
त्यो सोचेर नाटककारले लेख्दिन त राम्रो हुन्छ तर के भएर हो कतिपय नाटकहरू चाहिँ मञ्चमा देखाउनलाई चाहिँ एकदमै गाह्रो नाटकहरू पनि लेखिएका छन्।
विराटनगरमा नाटक यति अगाडि बढ्नुको कारण के हो जस्तो लाग्छ तपाईँलाई?
पहिले नाटकको स्थिति विराटनगरमा के थियो भने तपाईँलाई 34 सालदेखि नै मैले नाटक लेख्न थालेको। नाटक धेरै लेखेको छुइनँ, मैले 2-3 नाटक र केही चाहिँ लघु नाटकहरू लेखेको छु। मञ्चनको हिसाबले 2034 सालमै मेरो सेतो सिन्दुर भन्ने नाटक विराटनगरमा मञ्चन भएको थियो। त्यस बेला के थियो भने प्रविधिका कुराहरू, अब साउन्ड ध्वनिका कुराहरू, सङ्गीतका कुराहरू त्यो नाटकमा त्यस बेला हुँदैन थियो। अहिलेको नयाँ नयाँ प्रविधिहरू नाटकले अप्नाएको छ। वास्तवमा पलायन नै हुने स्थिति कलाकारहरूको थियो। त्यस बेला अनेक दुःख गरेर हामी नाटकहरू प्रदर्शन गर्थ्यौँ, दर्शकहरू पनि दुःखले जुटाउँथ्यौँ र बिचमा चाहिँ यो नाटक ग्यापै भइसकेको थियो। नाटक रङ्गमञ्चमा देखाउन सकिने स्थिति थिएन, टिकट बिक्रीको समस्या र हलहरूको भएर चर्को भएर चाहिँ देखाउने स्थिति थिएन। र पछि जब आरोहण गुरुकुल काठमाडौँले नाटक मञ्चन गर्यो र विराटनगरमा पनि आरोहण गुरुकुलको भवन बन्यो, त्यसपछि चाहिँ आरोहण नाटक महोत्सव भनेर हामीले 2 वर्ष नाटक महोत्सव देखायौँ। त्यसपछि नाटकहरूको दर्शकहरू यति बढ्नुभयो कि हामीलाई त्यो भनौँ न पलायन नै भइसकेका कलाकारहरूलाई पनि फेरि हामीले नाटकमा ल्याएर जोड्यौँ र धेरै दर्शकहरू जो नाटक भनेपछि नाटक भनेको त्यस्तै त हो नि भने पहिलेकै जुन नाटक सम्झिनुहुन्थ्यो उहाँले जब नाटक हेर्नुभयो त्यसपछि नाटक त सिनेमाभन्दा पनि प्रभावशाली हुन्छ भनेर चाहिँ उहाँले नाटक हेर्ने गर्नुभयो। अहिले चाहिँ दर्शकहरू अति नै को दर्शकहरू चाहिँ धेरै दर्शकहरू विराटनगरमा नाटक हेर्नुहुन्छ, उहाँलाई हामीले सन्तुष्ट दिन सकेको छौँ, यसैमा हामीलाई खुसी लागेको छ।
अलिकति कथा जोडौँ।
हजुर हजुर,
अहिले पछिल्लो समयमा तपाईँ कथाप्रति आकर्षित हुनुभएको छ।
हजुर,
के छ त्यस्तो, कहाँबाट पलायो
यो? के भयो भने म सुरु चाहिँ मेरो 34 सालदेखि मैले लेख्न सुरु गरेको हुँ, कविता विधाबाट प्रारम्भ गरेको हुँ भने 34 लगभग 42 साल 8-10 वर्ष कान्छो हो मेरो कथा विधा। अहिले म बाल साहित्य पनि लेख्छु, कविता पनि लेख्छु, कथा पनि लेख्छु। भन्न त भन्छन् धेरै विषयमा हात हालो भने स्रष्टाको परिचय हराउँछ भन्छन्, तर जुन विषयलाई जसरी प्रस्तुत गर्न सजिलो हुन्छ जुन विधामा त्यसरी नै प्रस्तुत गर्नुपर्ने रहेछ। जस्तो बाल साहित्यका कुराहरू, बाल मनोविज्ञान, बाल चञ्चलताहरू जति बाल साहित्यमा प्रस्तुत गर्न सकिन्छ त्यो अरू कवितामा गर्न सकिँदैन, र कवितामा जुन कुरा अभिव्यक्त गर्न सकिन्छ त्यो कथामा गर्न सकिँदैन। कवितामा चाहिँ सूत्रमा प्रतीकात्मक र बिम्बात्मक रूपमा चाहिँ कविता प्रस्तुत गर्नुपर्छ भने कथामा चाहिँ अलिक त्यसलाई विस्तार गरेर अलिक लामो उसमा चाहिँ त्यसलाई चाहिँ नै सिर्जना गर्नुपर्छ, र कवितामा लेख्न नसिकेको कुरा चाहिँ म कथामा व्यक्त गर्छु, कथामा प्रतिबिम्बित हुन्छन् ती कुराहरू।
विश्वेश्वर प्रसाद कोइरालाको गृह जिल्ला, उहाँका कथाहरू चर्चित छन्।
हजुर,
यो उहाँको कथाको प्रभाव तपाईँमा कतिको छ?
अग्रजहरू हुन्, अब गुरुप्रसाद मैनाली, विश्वेश्वर प्रसाद कोइराला, रमेश विकल आदि त हाम्रो अग्रजहरू हुन्। उहाँहरूकै कथाहरू पढेर कथाप्रति चाहिँ मेरो मोह बढ्यो र कथा सिर्जनामा लागे। उहाँहरूको प्रेरणा हुनु, उहाँहरूको प्रभाव हुनु त स्वाभाविक हो।
उहाँहरूको शैली नै विराटनगरले अहिले पछ्याइरहेको छ कथा लेख्न।
शैलीमा त पुरानो शैली चाहिँ अहिलेका कथाकारहरूले पछ्याइरहेका छैनन्। जस्तो मैनालीका कथा होइन, बिपीका कथाहरू छन् छैनन् अहिले। अब विषय त हामीले समाजबाट लिने हो, विषय लगभग उस्तै नै हुन्, उहाँहरूले भोगेका भोगाईहरू हाम्रा भोगाईहरू उस्तै हुन्, तर शैलीमा चाहिँ अहिले परिवर्तन भएको छ। उत्तर आधुनिक आधुनिक भन्छन् तर शिल्प शैलीमा लेखकहरूले चाहिँ अहिले नयाँ नयाँ प्रयोगहरू गरिरहेका छन्, नयाँ नयाँ शिल्प शैलीमा अहिले आएका छन्। त्यो शैली चाहिँ पुरानो शैली, परम्परावादी शैली छैन नेपाली कथामा।
कथा र नाटकलाई एकपल्ट फरक छुट्याइदिनुहोस् न।
कथा र नाटकको फरक त विषय त उही नै होइन, यसै भने नि प्रस्तुतिहरू जुन पात्र अब कथामा को पात्र अब अलिक विस्तृतै हुन्छ नाटक र हुन त थिम त उही नै हो लगभग उस्तै उस्तै नै हुन्छ तर प्रस्तुति हिसाबले अलिकति फरक हुन्छ नाटक र कथा।
नेपालको साहित्यमा नै विराटनगरका व्यक्तित्वहरूले हलचल ल्याइदिनु भएको छ
हजुर।
आखिर विराटनगरमा त्यस्तो के छ जसले यति धेरै स्रष्टाहरू उच्च स्तरका उच्च गुणस्तरका उत्पादन गर्छ?
संयोग त्यस्तो परेको होला त्यस्तो अब साहित्यमै नै चाहिँ पहिले नै चाहिँ अब यस्ता व्यक्तिहरू विराट हुनुपर्छ भन्ने सोच छ कहिले पनि राखिन। देवकुमारी थापा उहाँ त प्रवासबाटै आउनुभयो होइन। अब बालकृष्ण पोखरेल पहिले यहीँदेखि नै हुनुहुन्थ्यो सिर्जनामा निरन्तर लागिरहनुभयो भाषा साहित्यको क्षेत्रमा उहाँको एउटा शिखर पुरुष नै मानिनुहुन्छ। अब त्यसपछि तपाईँलाई भानुभक्त पोखरेल जस्ता स्रष्टा हुनुहुन्छ कृष्णभूषण बल आधुनिक कविताको चाहिँ एउटा चाहिँ राम्रो स्रष्टाको रूपमा उहाँलाई हामी पाउँछौँ। अब संयोगले विराटनगरले यति शक्तिशाली यति राम्रा स्रष्टाहरू पायो।
पहिला कुनै एउटा संस्थाले अर्को संस्थाको व्यक्तिलाई सम्मान गर्छ अभिनन्दन गर्छ पुरस्कार वितरण गर्छ र त्यसको त्यो एक वर्ष पनि बित्न नपाइकन त्यसले फेरि फिर्ता गरिदिन्छ भन्नु मतलब त्यो व्यक्तिलाई फेरि बोलाएर सम्मान गरिदिन्छ या पुरस्कार वितरण गरिदिन्छ के यो पुरस्कार साटासाटको चलन यो गर्नै पर्ने कुरा हो?
तपाईँले राम्रो प्रश्न उठाउनु भयो। पुरस्कार धेरै पुरस्कारहरू वास्तव विवादमा आउने गरेका छन्। यसरी अब मलाई त दे तँलाई म दिन्छु भन्ने खालका पुरस्कार पनि छन्। यो साल तपाईँले मलाई दिनुभयो अर्को साल म तपाईँलाई दिन्छु यो प्रवृत्ति पनि नेपाली साहित्यमा बढेको छ। त्यसै गरी खाली चेक पनि दिने गरिएको छ। जस्तो मलाई पैसा सैसा चाहिँदैन तपाईँलाई एउटा समारोह आयोजना गर्नुहोस् र एउटा यसो दिएको जस्तो पारिदिनुहोस् त्यसो गरिदिनुहोस् भन्नेहरू पनि छन्। त्यस्तो पनि हुन्छ अरे नि पुरस्कारमा भन्ने मैले सुनेको छु। त्यसै गरी एक दुईवटा रमाइलो कुरो म तपाईँलाई भन्छु। एउटा ठुलै पुरस्कार चाहिने जुन लिने बेलामा ज्वाइँ खोजे बापत जुन संस्थापकको राम्रो ज्वाइँ खोजे बापत एकजना स्रष्टा पनि पुरस्कृत हुनुभयो त्यस्तो पनि हुन्छ नेपाली साहित्यमा। तर यो प्रवृत्ति राम्रो होइन र निष्पक्ष रूपमा चाहिँ पुरस्कारलाई दिनुपर्छ। यदि पुरस्कार नै दिने हो भने छाटासाटको प्रवृत्ति रित्तो खाम होइन आदि इत्यादि तँलाई अब एक लाखको पुरस्कार म दिन्छु मेरो पनि त परिवार छ मेरो पनि गुजारा गर्नुपर्छ आधा चाहिँ तैँले मलाई दे भन्दाखेरि त्यसरी सम्झौता गरेर चाहिँ पुरस्कार थाप्ने संस्थाहरू पनि छन्। यो विकृति हो यस्तो विकृति चाहिँ रोकिनुपर्छ जस्तो मलाई लाग्छ र पुरस्कार दिने संस्थाले पनि यस्ता कुराहरूबाट जोगिनुपर्छ जस्तो मलाई लाग्छ।
विराटनगरमा यो प्रवृत्ति कतिको देख्नुभयो?
विराटनगरमा यो प्रवृत्ति छैन जस्तो मलाई लाग्छ। छैन नै जहाँसम्म निष्पक्ष रूपमा नै गरिरहेको छ जस्तो मलाई लाग्छ। मैले यसपालि पाएँ म बाणी प्रकाशन दस वर्ष मैले बाणी प्रकाशन सेवा गरेँ होइन त्यसमा चाहिँ अहिले छोडेको पनि मैले 4-5 वर्ष लगभग भयो र यसपालि मलाई पुरस्कार अप्रत्याशित यो पुरस्कार जुन मैले पाउँदाखेरि मलाई अचम्म लाग्यो। म चाहिँ उहाँ कालिम्पोङ गएको थिएँ त्यसमा हाम्रो सुमन भाइले सुमन पोखरेलले चाहिँ फोन गर्नुभयो दाजु तपाईँलाई त हामीले पुरस्कार पो दियौँ भनेर म त सरप्राइज नै भयो। पुरस्कार भनेको चाहिँ स्रष्टाहरू सरप्राइज हुन् जस्तो पाउँदाखेरि पनि आफूलाई आश्चर्य लाग्यो अरे मेरो सम्पर्क छैन त्यहाँ होइन मैले कुनै भन्छुन पनि गरेको छुइनँ त्यसो कसरी पाएँ भने एउटा सरप्राइज भयो भने चाहिँ पुरस्कारको महत्त्व हुन्छ। पहिलेदेखि नै यहाँ त अब धाएर मलाई पुरस्कार दिनु पर्यो मैले सेवा गरेको छु भन्ने चाहिँ चलन छ र धेरै संस्थापकहरू पनि भन्नुहुन्छ यहीँ पनि विराटनगरमा धेरै संस्थापक हुनुहुन्छ मलाई फलानाले आप्पा हैरान पारिसक्यो यसरी चाहिँ मलाई पुरस्कार दे भनेर चाहिँ त्यस के गरौँ भन्नेहरू पनि छन् क्या त्यस्तो पनि छ र एक दुईजना ठाउँमा चाहिँ बढी प्रेसर भएर अलिकति बढी धाउने भएर मरोस् भनेर पनि त्यसरी पनि देखाउँछ त त्यसरी गरिनु हुँदैन। संस्थापक पनि अलिक हडिक भएर आफ्नो चाहिँ जुन नियमहरूमा बाँधिएर राम्ररी गर्न सकियो भने त्यसरी विवाद जन्मिँदैन।
अब अलिकति अर्को पनि विवादको कुरा एउटा
जोड
जस्तो हरेक जिल्लामा मैले देखेको अहिलेसम्म हुनसक्छ मैले थोरै जिल्ला घुमेँ होला हरेक जिल्लामा अलिकति एउटा सर्जक अगाडि बढ्न खोज्यो भने त्यसलाई खुट्टा तान्नेहरू धेरै हुन्छन्। यो कतिको छ विराटनगरमा?
के छ भने यो रोग चाहिँ समकालीनमा हुँदो रहेछ क्या जस्तो तपाईँ र म समकालीन छु म अलिकति प्रगति गर्न थालेँ भने तपाईँलाई एकदम छटपटी हुन्छ एकदम चाहिँ यो त्यसरी कहिले तर विराटनगरमा चाहिँ त्यो छैन। के छ होइन भने आफ्नो अब पछिका पुस्तालाई पनि माया गर्नेहरू छन् अब यो अगाडि बढो यसले चाहिँ यसो गर्न रिस गर्ने छैनन् त्यस्तो प्रवृत्ति चाहिँ छैन। अब अन्त ठाउँमा चाहिँ छ त्यो ग्रुप एउटाको ग्रुपमा अर्को नआउने होइन अर्को ग्रुपमा अर्को नआउने तर विराट ठाउँमा त्यो छैन। सबै विचारका स्रष्टाहरू चाहिँ एकै ठाउँमा भेला हुन्छन् पूर्वाग्रह छैन त्यसको म जान हुँदैन भन्ने छैन त चाहिँ त्यो चाहिँ यहाँ त्यो राम्रो चाहिँ यहाँ विराटनगरमा छ। तपाईँले भनेको कुरा पनि ठिकै हो वास्तवमा तपाईँले उठाउनु भएको थियो यो ईर्ष्याका कुराहरू त अब प्रतिस्पर्धामा हुन्छ
पत्रिकासम्म पनि
पुग्छ त्यो छ तर जसले गरे पनि अब समकालीन भने म पुरस्कृत तपाईँहरू म समकालीन छु म सम्मानित हुनु पुरस्कृत हुनु भने तपाईँ सम्मानित हुनु अब सबैको लेखन स्तर समान हुँदैन नि त अब तपाईँ अलिकको क्वालिटी अलिक राम्रो हुन्छ मेरो अलिक कम हुनसक्ला होइन त्यो अब आफ्नो लेखनले माथि पुग्ने हो त ईर्ष्या चाहिँ गर्नु हुँदैन जस्तो मलाई लाग्छ
यो लास्ट ब्रेकपछि फेरि स्वागत छ शब्द सृजनामा म हुँ रामा विकास ब्रेक अघि तपाईँले सुन्नुभयो नाटककार कवि तथा कथाकार विवश पोखरेलसँग गरेको कुराकानी पालो फेरि कविताकै यो कविता हो कवि निमेश निखिलको
जीवनका रहरहरूमा जति मलजल गरे पनि आत्मामा जति उमारे पनि हरिया सोचका बिरुवा आवरणभरि पोतेर भलाद्मीपन हामी आडम्बरहरूको प्रदर्शनीमा व्यस्त छौँ छुटिसकेको छ चिन्तनको चौतारो फुटिसकेको छ विचारको चस्मा हाम्रा काँधले अब जिम्मेवारी बोक्न इन्कार गरिसकेका छन् राम रमिता बास बसिसकेका छन् आँखा आँखामा आदर्शको खोक्रो सुरुवाल फाटेर कुरी कुरी भइसकेको छ र पनि अर्थहीन अभिनयका अभिनेता बनेकै छौँ हामी कति चढ्यौँ चढ्यौँ चिया गफका सगरमाथा वर्षौँ भयो आफ्नै घरको चुइने छानो टाल्न सकेका छैनौँ कति छाट्यौँ छाट्यौँ त्यसै हरियाली बनाउने भाषण आफ्नै करेसाको फुलमा पानी हाल्न सकेका छैनौँ र पनि सबैलाई उछिन्दै गफको म्याराथन दौडेकै छ हाम्रो धेरै पछि ऐना अघि उभिँदा आफूलाई अत्यन्त कुरूप देखेँ मैले धेरै पछि ऐना अघि उभिँदा आफूलाई अत्यन्त कुरूप देखेँ मैले खोपिल्टा मात्र थिए आँखामा सपना थिएनन् चाप्लुसी टाँसिएको थियो ओठको क्षितिजभरि मुस्कान थिएन र त्यहाँ झुन्डिएको थियो एउटा ठुलो तालचा नाक त झन् छँदै थिएन म कहाँ हुनु त्यसै दिनदेखि मैले म आफै सिद्धिएको घोषणा गरेको छु भन मित्र तिमीले ऐना नहेरेको कति भयो
उहाँ हुनुहुन्थ्यो कवि निमेश निखिल हेटौँडाबाट मनुमञ्जिल कवितामा जति सशक्त छन् त्यति नै उनको कविता बारेको धारणा पनि सशक्त छ केही समय अघि मैले कवि मनुमञ्जिलसँग डेथ अफ अथर र कंक्रिट पोएट्री बारे गसिप गरेको थिएँ आजको अङ्कमा त्यही गसिप प्रस्तुत गर्दैछु
कविता र पोएट्रीमा फरक कसरी भेट्नुहुन्छ
कविता चाहिँ पूर्वीय कुरा भयो खास गरेर भावुक भाव प्रधान कविताको अत्यधिक सिर्जना र त्यसको टाइटनेस भाषाको टाइटनेस ले भरिएको ओजपूर्ण अभिव्यक्तिलाई हामी पूर्वमा कविता भन्छौँ तर अङ्ग्रेजहरूले चाहिँ त्यसकै समानान्तरमा पोइट्री भन्ने गरेको भए पनि त्यसको स्ट्रक्चरलाई हेर्नुभयो भने त्यसको कविता निर्माण प्रक्रिया उनीहरूको पोइट्री निर्माण प्रक्रियालाई यहाँले हेर्नुभयो भने उनीहरू चाहिँ असाध्य टेक्निकली गुड छन् प्राविधिक रूपमा असाध्य अगाडि छन् हामी भावनात्मक वेग हाम्रो कवितामा हुन्छ उनीहरूको पोइट्रीमा टेक्निकल गुण हुन्छ त अलिकति उनीहरूको पोइट्री चाहिँ मेकानाइज्ड छ हाम्रो चाहिँ भावको आवेग चाहिँ कविता भन्छ
जस्तो अङ्ग्रेजीतिर भनौँ न पाश्चात्य साहित्यतिर तपाईँको पिक्चरबाट कविता बनाउने के हाम्रो पूर्वीय साहित्यमा त्यस्तो चलन तपाईँले भेट्नु भएको छ
अहिले आएर त्यो कङ्क्रिट पोइट्री उनीहरू जसलाई भनेका छन् त्यो चित्रात्मक कविता चाहिँ चित्र नै मतलब कविताको हरफहरूलाई नै भातकुच पारेर एउटा चित्र देखाउने त्यो कङ्क्रिट पोइट्रीको चलन मतलब पश्चिमबाट सुरु भएको हो र हाम्रोमा पनि केही जस्तो बैरागी काइँला दाईले केही प्रयोग गर्नुभयो अहिलेका मेरै कवि साथीहरूले पनि केही प्रयोग गरिराख्नु भएको छ तर कविता स्वरूपमा भन्दा पनि कविताको आन्तरिक गुण ज्यादा चाहिने हुनाले त्यो काव्यिक छ कि छैन भन्ने कुरा चाहिँ त्यसले कति चित्रमा चाहिँ आफूलाई देखाउन सक्यो त्यसले त्यसको प्रभावकारिता खासै रहँदैन यदि त्यसको आन्तरिक चित्र अन्तरको त्यसको आत्माको चित्र चाहिँ सबल छ भने चित्रकार लक्ष्मण श्रेष्ठले भन्नुहुन्छ कि बारम्बार कविताभित्र केही चिज हुनुपर्छ पेन्टिङभित्र केही चिज हुनुपर्छ जो चिजको नाम मलाई थाहा छैन तर त्यो चिज आएपछि कविता या चित्रकला बन्दछ भन्नुहुन्छ त्यो चिज भएको चिज चाहिँ हामी कविता भन्छौँ
भनेपछि कङ्क्रिट पोएमलाई हामीले त्यस्तो महत्त्व दिइरहनु जरुरी भएन
त्यो त एउटा भिजुअल पोइट्री हो नि त्यो त देखिने कुरा हो र देखिने कुरा भनेको बाहिर त्यसको सतहको कुरा भयो देखिने कुरा भन्ने बित्तिकै त्यसको बडीमा गयो त्यो कन्स्टिट्युसनमा गयो त्यो त्यसको आन्तरिक कुरा जुन हो कविता त अन्तरको खेल चाहिँ ज्यादा हो नि त्यसमा त कुनै शङ्का छैन। त्यसो भएको हुनाले त्यसको आन्तरिक त्यो समथिङ जो लक्ष्मण श्रेष्ठले भने जस्तो, चित्रकार लक्ष्मण श्रेष्ठले भन्नुभएको छ, त्यसको त्यो आन्तरिक चिज जो छ मानवीय आवेग आत्माबाट निस्केको फोर्स, त्यो चाहिँ कवितामा कति छ, कविताको वेट तौल सम्भवतः त्यही हो।
डेथ अफ अथर
हजुर
हामीसँग छ।
हजुर
तपाईँले अघि भन्नुभयो मैले पाएको चेतना अरूको लागि दिनको निमित्त म लेख्छु, त्यस डेथ अफ अथरको तपाईँ अपोजिट हो।
त्यही त होइन, तर लेखिसकेपछि खास गरेर अब जस्तै महाभारतलाई पनि हामीले हेऱ्यौँ भने महाभारतको लेखकको बारेमा हामी त्यति ध्यान नै दिँदैनौँ, रामायणको लेखकको बारेमा हामी ध्यान नै दिँदैनौँ, त्यो त हाम्रो सम्पत्ति भयो। जब हामीले लेखेका रचनाहरू चाहिँ मतलब पाठकले आफ्नो बनाइसक्छ, त्यसपछि त्यो लेखकको खास मतलब उत्तरदायित्व या खास अधिकार आफ्नो रचनामाथि रहँदैन। उसले जस्तै कसैले मेरो कविताको चार हरफ लिएर चाहिँ प्रेम पत्र लेख्यो, त्यसले त उसले आफ्नो प्रेमलाई फिजाउनका लागि या आफ्नो प्रेमिकालाई प्रभावित गर्नका लागि उसले त्यो ती हरफहरूको प्रयोग गर्यो, ती हरफहरूलाई उसले आफ्नो बनायो, त्यहाँनिर लेखकको के उपस्थिति छ र त्यहाँनिर लेखकको के दाबी छ र केही पनि छैन। त डेथ अफ द अथरलाई चाहिँ त्यसरी सिम्बोलिकली बुझ्नु जरुरी हुन्छ, तर लेखिसकेपछि लेखक सम्पूर्ण रूपमा मर्छ त्यो होइन। किन होइन भने लेखक आफू पनि फेरि पाठकको रूपमा त जीवित छ नि, आफ्नो कवितालाई पाठकको रूपमा त उसले लिन सक्छ नि फेरि पनि, होइन र त मैले यो लेखेको हो भन्ने अधिकार त उसँग रहन्छ नि मतलब। तर लेखिसकेपछि त्यो पब्लिक प्रोपर्टी हुने हुनाले डेथ अफ द अथरको तर्क त साङ्केतिक रूपमा प्रतीकात्मक रूपमा सही छ।
यसको अर्थ तपाईँले लेख्नुभएको कविताको मिनिङ अहिले नै यही कुरा गरौँ ल्याम्पपोस्टबाट खसेको जुन
हजुर,
यसको अर्थ बुझ्नुको निम्ति मैले तपाईँको जीवन न्याय लिइरहनु परेन, तपाईँको संस्कृति न्याय लिनु परेन, तपाईँको रहन सहन न्याय लिनु परेन, त्यसरी मैले बुझ्न सक्छु तपाईँको सबै।
लेखकलाई व्यवस्था गरेर बुझ्दा पनि हुन्छ, किनभने लेखकलाई लेखकले नै लगाइदिएको अर्थ मात्रै बुझ्दाखेरि अर्थ साँगुरिनु पनि सक्छ, पाठकले फ्रिली आफ्नो ढङ्गले त्यसलाई अर्थ लगाउनु पनि सक्छ, र त्यसमा यदि सौन्दर्य महसुस गर्ने हो भने कहिलेकाहीँ त कस्तो हुनसक्छ भने कविले इन्टेन्डेड मिनिङ भन्छ नि, कविले चाहेको मिनिङभन्दा सुन्दर मिनिङ पाठकहरूले देखिराखेका हुनसक्छ, कविलाई समेत त्यो कुरो थाहा नहुनसक्छ, त्यो बिम्बको चाहिँ मतलब अर्थ त्यसरी ल्याउन सक्छ। त त्यो सौन्दर्य जब पाठकले चाहिँ मतलब आफूले पढेर बिम्बलाई यदि सुन्दर ढङ्गले व्याख्या गर्न सक्दछ जान्दछ भने कविको मिनिङलाई किन पर्खेर बस्नु पर्यो र उसले,
त्यसो गर्दा त मैले तपाईँको चेतना त पाउने भएन
नि। नहोस्, यदि कविताले यहाँलाई सुन्दर अनुभूति दिएको छ भने मेरो मैले दिन खोजेको मिनिङको जरुरत छैन, यहाँले सुन्दर बिम्ब मार्फत मतलब जो सौन्दर्यलाई देख्नुभयो, दर्शन गर्नुभयो, अनुभूत गर्नुभयो, त्यो महत्त्वपूर्ण छ।
यो थियो डेथ अफ अथर र कन्क्रिट पोएट्री बारे कवि मनु मन्जिलसँग गरिएको गसिप। आजको अङ्कमा तपाईँले सुन्नुभयो दामोदर पुडा सैनिक किशोर काठमाडौँ, निमेश सातकोटा हेटौँडा, निमेश निखिल हेटौँडाको एक एकवटा कविताहरू, एलबी छेत्रीको कथा संग्रह, इन्द्रमायाको देशमा रिभ्यू, कवि विवश पोखरेलसँग गरेको कुराकानी र कवि मनु मन्जिलसँगको एउटा गसिप।
तपाईँको सृजनात्मक सल्लाह सुझाव प्रतिक्रियाको अपेक्षामा छु। हाम्रो इमेल akshar.shabd@gmail.com akshar.shabda@gmail.com। शब्द सृजना आजलाई यति नै, तपाईँको यो साथ पाइरहूँ, नमस्कार।